Assalamualaikum warahmatullahi wabarakatuh.
Waalaikumsalam.
आप
में जाइए, पेपर की दुकान से आप कागज खरीदिए तो एक कीमत का एक भाव का कागज नहीं मिलता, लेकिन नाम सबका होता है कागज पेपर। कोई 200 रुपया ऋण मिलता है, कोई 800 रुपया ऋण बिकता है, कोई 1000 रुपये ऋण बिकते हैं, लेकिन सबका नाम है कागज। कीमत में, मजबूती में, पायदारी में सब अलग अलग है। रंग भी अलग अलग होता है, कोई व्हाइट होता है, कोई येलो होता है, कोई रेड होता है, कोई पतला कागज होता है, कोई मोटा कागज होता है, सब अलग अलग प्रकार के होते हैं, लेकिन सबको पेपर और कागज ही कहते हैं। लेकिन इसी दुनिया में कीमती से कीमती कागज आप लाएं, लेकिन उसको करेंसी का दर्जा नहीं हासिल होता। और नोट ये कागज है कि सोना, ये भी तो कागज है। और ये लिफाफा, ये जो लिफाफा कवर है ये क्या है? अब दोनों का साइज मिला लीजिए, ये बड़ा और ये छोटा है ना, ये भी कागज, ये भी कागज, ये छोटे साइज का है, ये बड़े साइज का है, लेकिन है दोनों का, लेकिन क्या इसमें फर्क है कि नहीं? ये इसके जैसा है या ये इसके जैसा? आप बोले ये कवर ऐसा ही है और ये नोट भी ऐसा ही है तो बोले ये पागल भी कागज है कि नहीं? एक जैसा आप क्यों नहीं कहते? इससे अगर आप जाकर के मार्केट में एप्पल खरीदें तो आपको खुशी खुशी 100 रुपये का एप्पल आपके थैली में वो डाल दे, और ये इतना डिजाइन वाला है, फूल पत्ती बनी हुई है, आप बोलो एक एप्पल दे दो, उसने 1 किलो दिया और इस साइज के कागज से आप एक एप्पल क्या है, एक उसकी कतरन भी आपको नहीं मिले। ये भी कागज, ये भी कागज, व्हाट इज डिफरेंस? इन दोनों में अंतर क्या है? कुछ समझे आप? फैक्ट्री में ये भी बना है, फैक्ट्री में ये भी बना है, लेकिन ये कीमती है। ऐसे ऐसे लिफाफे रोड पर कितने हवा से उड़ उड़ कर नालियों में चले जाते हैं, लेकिन किसी चलने वाले के दिल में ये ख्याल कभी नहीं पैदा होता है, हाय हाय इतना बड़ा कागज नाली में चला गया, चलो उसको निकाल। इससे खूबसूरत खूबसूरत कागज, बड़े बड़े लीडरों की तस्वीर जिस पर बनी रहती है, वो कागज नालियों में, पैरों के नीचे, गंदी जगह, कचरे खाने में पड़े रहते हैं, कोई उसकी तरफ तवज्जो नहीं देता। लेकिन अगर ये साफ नहीं हो, अगर ये कहीं नजर आए, मैं तो कहता हूं टीचर में भी पढ़ा है तो शर्म के मारे सबके सामने तो नहीं निकालेगा, लेकिन इधर उधर देख करके, झुक करके, दस्ती निकाल के इसको साफ उठा के जेल में डाल। अरे ये कागज को तुम इतना चाह रहे हो, कागज में ये इज्जत और कीमत क्यों पैदा हो? सिर्फ इसलिए कि हुकूमत के गवर्नर ने इस पर सिग्नेचर कर दिया और पार्लियामेंट में इसका डिजाइन, इसका कलर, इसका साइज रिजर्व बैंक ने पार्लियामेंट के हुक्म से पास कर दिया है कि इस कलर का, इस डिजाइन का, इस साइज का और इस पर बेपाल वाले का। समझे? ये सब कुछ होगा तो ये 100 रुपये की हर चीज इससे मिल सकती है। 100 रुपये की जो चीज मार्केट में है आप बंद करके आप इससे खरीद सकते हैं। इसी नोट से आप पलाट खरीदते हैं, इसी नोट से चांदी सोना खरीदते हैं। 100 रुपये का नहीं बोल रहा हूं, नोट से। कागज से सोना मिल रहा है, कागज से चांदी मिल रही है, कागज से अनाज मिल रहा है, कागज से शक्कर मिल रही है, कागज से आपको चाय पीने को मिल रही है, कागज से कोको कोला मिल रहा है। सब अलग अलग चीजें हैं, लेकिन एक कागज ऐसा है जिसको गवर्नमेंट ने करेंसी नाम दिया है, नोट नाम दिया है। आप जिस कीमत का नोट होगा उस कीमत की चीज जहां चाहे आप खरीद लें। ये बिल्कुल सही है। अब मैं आपसे अर्ज करना चाहता हूं, कहे लोगों, ये इंसान, सब इंसान है ना। किसी को गधा अगर आप कह दे तो 10 डंडा मारे, चाहे वो कितना बेवकूफ हो, आप उसको गधा कहकर उसकी शान घटाएंगे। सब इंसान है हमने मान लिया, लेकिन हर इंसान एक जैसे नहीं होता। हर इंसान एक जैसे नहीं होता है। एक वो इंसान है जो आम इंसान कहलाता है और एक वो इंसान है जो आम नहीं होता है उसको अल्लाह का वली कहता है। वली जो कहलाता है वो भी मां बाप के पेट से पैदा हुआ है, इसी फैक्ट्री में वो भी बना हुआ है, लेकिन अल्लाह की गवर्नमेंट में उसकी पोस्टिंग हुई है। रब ने उसके दिलो दिमाग में अपने नूर का ठप्पा लगा दिया है, उसके सीने के अंदर मुस्तफा के मोहब्बत की तस्वीर जम गई है, उसका हर शरीयत के रास्ते पर चलता है। देखने में हमारे जैसा है लेकिन समझने में हमारे जैसा नहीं है। समझदार उसके दामन से लग जाता है तो जन्नत का मालिक बन जाया करता है। वली की नजर पड़ जाती है तो उसकी दीन, उसका दीन भी समझ जाता है, दुनिया भी समझ जाती है, आखिरत भी समझ जाती है। वली को अपने जैसा मत समझो। जब नबी वली अपने जैसा नहीं है तो नबी अपने जैसा कैसे हो सकता है? ये तो ऐसे ही है, तो कागज एक साइज के लाओ, बोले ये भी 100 रुपया है, यही 100 रुपया है, ये इसके जैसा है, वो उसके जैसा है। जैसे ये पागल है वैसे ही वो जो नबी को अपने जैसा कहता उससे बड़ा पागल है। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की अजमत बहुत बुलंद है, बहुत बाला है। अरे उनका नाम हमारे गुनाहों को दूर कर देता है, उनका जिक्र हमारे नामे आमाल को मुनव्वर कर देता है। नबी का जिक्र कितना ऊंचा है। सुनो, नमाज अल्लाह की इबादत है कि नहीं? परवरदिगार आलम फरमाता है मस्जिद में नमाज पढ़े और वजू न करे, पूरा कुरान पढ़ जाए नमाज में, एक एक घंटे घंटे का रुकू और सजदा करे तो उसको नमाज पढ़ने का सवाब मिलेगा। क्यों? नमाज तो उसने पढ़ी, अल्लाह ताला ने फरमाया अकीम उसलाम नमाज पढ़ो, नमाज पढ़ रहा है, लेकिन नमाज का सवाब को अपनी जगह जान बूझ कर बेवजू और नापाकी के हालत में नमाज पढ़ने को अगर वो सही समझता है तो ईमान ही से खाली हो जाएगा, वो मुसलमान ही नहीं रहेगा। नमाज अल्लाह की इबादत है, इबादत अल्लाह है, नमाज उसके लिए नमाज की तैयारी करनी पड़ती है। नमाज पढ़ना है, नमाज पढ़नी है तो कपड़ा भी तुम्हारा पाक होना चाहिए। नमाज पढ़नी है, अगर नहाने की आदत है तो नहा कर अपने जिस्म को भी पाक कर दो, और अगर पेशाब पाखाना हुआ है तो वजू टूट गया है वजू करो, है कि नहीं? बगैर वजू के भी नमाज पढ़ना हराम नाजायज, और इस्तिग़फ़ार के लिए जान बूझ करके कोई वजू की अहमियत नहीं तो ईमान चला जाएगा। नमाज असल है इबादत, वजू असल नहीं है, बल्कि नमाज पढ़ने की तैयारी है, नमाज की कुंजी है। अल्लाह रब्बुल इज्जत फरमाता है से जो गुनाह होते हैं, अल्लम अल्लम आदमी बोलकर गुनाह करता है, मुंह से जो गुनाह करता है, मुंह में पानी डाला और कुल्ली किया, सरकार फरमाते हैं जबान से मुंह के एक एक गुर्जे से गुनाह की नापाकी गिर जाती है। पानी है कुल्ली है, लेकिन ये कुल्ली कैसे किया है आपने, नियत वजू की है और बिस्मिल्लाह पढ़ लिया है, तो उस कुल्ली करने में ये तासीर है कि जबान और मुंह के गुनाह पानी के जरिए खुलकर जमीन पर बह जाए। और जब नाक में पानी डाला वही नियत और बिस्मिल्लाह के जरिए, और नाक में पानी डालकर उसने छिलका, तो छिलकने से नाक के जरिए तो गुनाह हुआ है, नाक का सारा हिस्सा गुनाहों से पाक और साफ हो जाता है। इसी तरह जब चेहरा धोता है तो चेहरे के जितने गुनाह लिखे हुए हैं खुदा की कसम पानी के जरिए वो सारे गुनाह मिल जाते हैं। और जब हाथ धोता है तो टहनियों से लेकर हाथ तक के सारे गुनाह, सर का मसा करता है तो सर के अंदर जितने खन्नास कमाए हैं, जो गुनाह सर के जरिए हुआ है सिर्फ हाथ फेरने से गुनाह खत्म हो जाता है। जब पैर धोता है तो पैर के गुनाह निकल जाते हैं। मुझे सिर्फ ये कहना है आप न नियत करें न वजू करें, न नियत करें न बिस्मिल्लाह करें, और एक ड्राम पानी से पुष्टि करता है हो खा हो खा, तो आपके मुंह के जितने भी गुनाह के जरासीम है उसमें से एक जरासीम भी टच से बच नहीं होगा। मुंह गुनहगार का गुनाहगार होगा। हाथ से जितने गुनाह किए हैं पूरे समुन्दर में दिन भर धोते रहो, गुनाह छोड़ने के लिए तैयार नहीं होंगे। पांव से जितने गुनाह किए हैं बिस्मिल्लाह और बेदी बे बिस्मिल्लाह के नियत के पांव धो धोकर चबई छील दे, लेकिन छील दो लेकिन तुम्हारे पांव के गुनाह खत्म नहीं होंगे, किसी हिस्से के गुनाह खत्म नहीं होंगे। लेकिन नियत कर लिया बिस्मिल्लाह पढ़ लिया तो ये जितना हिस्सा धोया है वो तो गुनाहों से साफ होता है। हुजूर फरमाते हैं इन चार आज़ा को धोने के बाद बिस्मिल्लाह और नियत में इतना बड़ा असर है कि पूरा बदन उसका पाक हो जाता है, पूरा बदन पाक होता है। हाथ दस मरतबा धो गुनाह नहीं धुलते, हजार मरतबा कुल्ली करो गुनाह नहीं करते। ये कुल्ली उस कुल्ली की तरह नहीं है, ये हाथ उस हाथ धोने की तरह नहीं है जो कहीं तो मिट्टी लग गई तो हाथ धो रहे हो, गुनाह नहीं साफ होता है। ये वो नमाज की इबादत वाला हाथ धोना है, वो वजू करना है कि पानी पहले भी इस्तेमाल किया पाक नहीं हुआ, लेकिन नमाज के लिए बिस्मिल्लाह और नियत के साथ हाथ धोया तो उसका वजू पाक हो जाता। तो हर धोना एक धोने जैसा नहीं है समझे। इसी तरह किससे कहानी कहो गुनाह बढ़ता जाएगा गुनाह धुलेगा। आप एक दूसरे से गुफ्तगू करो, एक दूसरे का जिक्र करो, तुम्हारा गुनाह धुलेगा नहीं। लेकिन मेरे दोस्त जमीन पर बैठकर नंगी जमीन पर बैठकर अल्लाह और रसूल का जिक्र करो तो अंदर के गुनाह धुलते चले जाते हैं और दिल में नमाज के लिए वजू करते हो तो पाक होता है, और मजलिस में बैठकर अल्लाह और रसूल का जिक्र सुनते हो तो ये तुम्हारे जबान और आंख ही को नहीं बल्कि पूरे वजूद को भी साफ पाक करता है और दिल में नूर ही नूर पैदा हो जाता है। ये जिक्र रसूल और जिक्र खुदाबंदी का असर है। इसीलिए मेरे पीरो मुर्शिद कहते हैं हुजूर मुफ्ती आजम हिंद फरमाते हैं कैसे वो खुदा रसीदा बुजुर्ग थे। वो क्या है कर्ज जो पारा करूं मैं, एक पर खुदा
एक पर हो तो
खुदा एक पर हो
तो एक पर।
तो एक पर मोहम्मद है, परमात्मा है खुदा एक पर हो तो एक पर मोहम्मद। अगर कल्ब अपना दो पारा कर, कल्ब कहते हैं दिल को, पारा कहते हैं टुकड़े को। फरमाते हैं लोगों मुस्तफा गजा को ऐसा मत समझना जैसे तुम लोग। अगर मेरे बस की बात होती तो मैं अपना दिल निकाल कर तुम्हारे सामने रख कर उसको दो टुकड़े कर, और जब दो टुकड़े करता तो तुम अपनी आंखों से देखते कि एक टुकड़े पर अल्लाह लिखा हुआ है
सुभान अल्लाह,
और दूसरे टुकड़े पर मोहम्मदुर रसूलुल्लाह लिखा हुआ है
सुभान अल्लाह सुभान अल्लाह।
अभी हमने उनको नहीं समझा, अपने जैसा इंसान समझते हैं। तुम्हारा दिल जब ऑपरेशन करके उसका ओपन हार्ट सर्जरी होता है तो उसमें सिवाय खून के कुछ नहीं निकलता है, वो भी इंजेक्शन दे दे करके उसकी सांस को चलाया जाता है। लेकिन अल्लाह वालों का दिल तुम्हारा दिल जैसा नहीं होता। सरकार नूर मुफ्ती आजम हिंद फरमाते हैं खुदा एक पर हो तो एक पर मोहम्मद। अगर अपना अगर कल्ब अपना दो पारा है, ये शान है इन अल्लाह वालों की। जब वो बैठते भी हैं तो उनके सांस से अल्लाह 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 का जिक्र जारी होता है। वो सोते हैं आंखें बंद होती हैं अल्लाह अल्लाह का जिक्र जारी होता है। वो हमारे जैसे नहीं होते हैं, उनका सोना भी हमारे जैसा नहीं, उनका दिल भी हमारे जैसा नहीं, उनका वजूद भी हमारे जैसा नहीं। जिस तरह हाथ का धोना नमाज के लिए और है, और वो भी मिट्टी और कालक गंदगी लग जाए वो धोना और है। दोनों धोना नजर आता है एक जैसा, लेकिन एक धोते हो तो गुनाह भरकर दिल दूर होता है, और दूसरी तरह धोते हो तो न गुनाह भरते हैं न उससे तुम्हारा कोई और फायदा होता है सिवाय हाथ साफ करने। हुजूर अकरम सैयद आलम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि जब दो मुसलमान मिलते हैं कौन समझे, ये नहीं फरमाया दो दाढ़ी वाले मिलते, ये नहीं फरमाया कि दो टोपी वाले मिलते, ये फरमाया दो मोमिन जब मिलते, यानी अकीदा दोनों का सलामत है। उधर से वो आया इधर से ये आया, एक ने कहा अस्सलामु अलैकुम और दूसरे ने उसका जवाब दिया वालेकुम अस्सलाम। सलाम करने का तरीका यह है कि जैसा वो बोले वैसे ही उसका जवाब दो। उसने कहा अस्सलामु अलैकुम तो आप ये कहें वालेकुम अस्सलाम, और दूसरा इससे अफजल तरीका यह है कि वो कहे अस्सलामु अलैकुम तो आप कहें वालेकुम अस्सलाम व रहमतुल्लाह, उसमें बढ़ा दीजिए। अगर वो ये कहता है अस्सलामु अलैकुम व रहमतुल्लाह तो आप और बढ़ा दीजिए वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातुहू। इस तरह जो बढ़ाया, इस बढ़ाने का इतना बड़ा सवाल है कि जैसा उसने सवाल किया सलाम किया वैसे ही आपने जवाब दिया, या कुछ इजाफे के साथ जवाब दिया और फिर उसके बाद आपने मुसाफा किया, आपने यूं मुसाफा किया। एक तरीका यह है और एक तरीका यह, बरेली शरीफ वगैरह में यही तरीका, दोनों तरीके सुन्नत है। और कुछ गैर मुकल्लिद करते हैं सुनो, एक हाथ में लगवा करते हैं, अरे दोनों हाथ मुसाफे में पकड़ना यही हदीस से और सुन्नत से साबित, इसी के बारे में पूरी किताब आला हजरत ने दोनों हाथों से मुसाफा करने के सबूत में हदीस पर दी। لکھ کر کے ثابت کیا ہے کہ ایک ہاتھ سے مصافحہ کرنا سنت نہیں ہے بلکہ دونوں ہاتھ سے مصافحہ کرنا سنت ہے. اور پھر حضور فرماتے ہیں جب مصافحہ کرتے ہیں دو مسلمان اور یوں کہتے ہیں کہ یہ خیریت ہے ہوتا ہے کہ سرکار فرماتے ہیں یہ تمہارا ہاتھ جو دیتا ہے اس کا اثر یہ ہوتا ہے کہ تمہارے بدن میں جو گناہ ہوتے ہیں وہ سارے گناہ ہاتھ کی حرکت کے ساتھ زمین پر جھڑتے ہیں. اور کیسے جھڑتے ہیں؟ حضور فرماتے ہیں جیسے کہ پتجھڑ کے زمانے میں جب درختوں کے پتے ہوا سے پے در پے زمین پر جھڑتے ہیں, حضور فرماتے ہیں کہ اسی طرح سے پتجھڑ سے درخت سے پتے تیزی کے ساتھ ہوا کے دھونکے سے ٹہنیوں کے ہلنے سے جھڑتے ہیں. جب مسلمان سلام کے بعد مصافحہ کر کے ہاتھ کو اس کی حرکت ہوتی ہے تو خدا کی قسم گناہ عید پر اس طرح پے در پے جھڑتے ہیں جیسے کہ پتجھڑ کے زمانے میں ٹہنیوں سے سوکھے ہوئے پتے. بولو ہم اپنے آپ کو پاک صاف کرنے کے جو طریقے ہیں اس طریقے کو ہم بھول چکے. ہم سمجھتے ہیں صبح ہم لکس اور پیئر صابن سے اور بہت کہتا اس کو کیا شیمپو سے نہا کر کے بال کو بالکل صاف بنا لیں گے اور بدن کا میل کچیل دھو لیں گے. نہانے کے بعد باڈی لوشن لگا لیں گے, پوری ہماری چمڑی نرم اور صاف ہو جائے گی. یہی تو آپ کرتے ہیں, اس کا خیال روزانہ ہمارا نوجوان کرتا ہے. لیکن دوست میرے مصطفیٰ کی تہذیب یہ ہے اسلام بہترین مذہب جو تمہارے ظاہر کو بھی پاک کرنا چاہتا اور تمہارے باطن کو بھی صاف کرنا چاہتا. اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا ہے مسلمان سے سلام کر اور اس کا جواب دے مصافحہ ہے. تیرے مصافحہ کرنے میں جو ہاتھ ملتے ہیں تمہارے اندر کے گناہ اور ناپاکیاں اندھیریاں دور ہو جاتی ہیں, چہرہ بھی چمکتا ہے اور دل بھی روشن ہوتا ہے. اور قبر میں ایسا مسلمان جب دیکھتا ہے تو قبر کا اندھیرا بھی اس کی فکر کرو. ہم سلام اسے کرتے ہیں اس سے ہماری دوستی ہوتی, اور اگر دوستی نہیں ہے تو سلام کرنے کے لیے ہم روادار نہیں. حضور فرماتے ہیں جسے پہچانو نہ پہچانو, اگر وہ مومن ہے تو اس کو سلام. ایسا نہیں ہم جانتے ہیں کہ یہ گستاخ رسول ہے لیکن کاروبار کا ہمارا رشتہ ہے تو ہم ایسا مانتے ہیں. کاروبار کے لیے سلام کرتے ہیں لیکن سلام تو تمہارے گناہ جھڑتے چلے جائیں گے, تمہاری اندر کی ظلمتیں دور ہوتی چلی جائیں گی. میرے رسول صلی اللہ علیہ وسلم نے اپنے ماننے والوں کو کس طرح سے سلام عطا فرما کر اور گناہوں سے دور فرمایا. ہم میگزین پڑھتے ہیں, روزانہ پیپر لے کر پڑھتے ہیں, یہ ضرور آپ پڑھتے ہیں, دنیا کی خبریں آپ حاصل کیجیے, ہم کو اس سے انکار نہیں ہے. لیکن اے بوڑھو, اے نوجوانوں, اے میری ماں بہنوں, صبح اٹھ کر نماز پڑھ کر تم پیپر پڑھتے ہو اور میں تم سے مطالبہ میں نہیں کرتا, اسلام تم سے مطالبہ کرتا ہے کہ فقرو ما تیسر من القرآن. تمہیں قرآن پڑھنا میسر ہو آسان ہو اے لوگوں اتنا قرآن پڑھ لیا. صبح اٹھ کر کے رات کے خرگاٹے میں تم نے اپنی نیند لے لی ہے, رب کا بہت بڑا احسان ہے. کہ رات کو رب نے تمہارے آرام کے لیے نیند بنائی ہے, اس کی نعمت ہے. قرآن فرماتا ہے کہ اے لوگوں, ہم نے نیند کو تمہارے لیے راحت بنائی. دن میں آدمی کتنا بھی تھکا مادہ ہو, قرآن فرماتا ہے جب سوتا ہے تجھے صرف رب کا احسان ہے کہ سونے کی وجہ سے پوری تنہائی تمہاری دور ہو جاتی ہے. بولو کون سا ٹیبلٹ آپ نے لیا, نیند نہیں آتی ہے تو ڈپریشن کی ٹیبلٹ استعمال کرتے ہیں تاکہ نیند آ جائے اور میری بے چینی دور ہو کر سکون مل جائے. ارے ڈپریشن کی دوا کھا کھا کر کے جو نیند آنے والی ہے اس کو بھی تلاش دے دیتا ہے آدمی. یہ تو دکھایا نیند نہیں آئی تو اتارا, نیند نہیں آئی چار چار کھا جاتے ہیں پھر بھی تارے گنتے ہیں, یہ خیال وہ خیال. لیکن رسول اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں کہ اے لوگوں, سوتے وقت آیت الکرسی کی تلاوت جس میں فرمایا گیا لا تاخذہ سنۃ ولا نوم, کہ اللہ کی ذات ہی ہے کہ جس کو نیند نہیں آتی, اوم نہیں آتی. رب کی اس صفت کا تم نے دل سے اقرار کیا کہ نیند سے میرا رب پاک ہے, اوم اور سستی سے میرا رب پاک ہے. تو اس تلاوت کا اثر یہ ہوگا کہ ڈپریشن دور ہوگا اور تجھے نیچے لے جائے. آئے تک کرسی بھی یاد نہیں ہے, کرسی پر بیٹھنا سب کو جاتا, کرسی کا چھوٹے چیئرمین بنتا, چیئرمین بن گیا, چیئرمین بن کر چور مین بن گیا
جی.
ہاں ایسی حالت ہو جاتی ہے. اور آج کل تو مسجدوں میں چیئرمین دیکھا ہے, مسجدوں میں کرسیاں لگا دیتے ہیں, ذرا سی کوئی تکلیف ہوئی کرسی کھینچا بیٹھ جائے گا. امام صاحب نیچے اور مفتی صاحب چیئرمین کرسی پر بیٹھے ہیں. ارے کرسی پر صرف وہی بیٹھے جو نہ زمین پر بیٹھ سکتا ہے نہ رکو کر سکتا ہے. اگر زمین پر بیٹھنے کی طاقت ہے نہیں کھڑا ہو سکتا ہے, زمین پر بیٹھ کر کے رکو اور سجدہ اشارے سے کرے, یہی سنت ہے. کرسی پر بیٹھنے کی سنت نہیں, یہ تو نجدیوں کی بدعت ہے.
نجدیوں
حرمین شریفین میں کرسیوں کے لیے ایسے ایسے کباڑ بنائے ہیں, اتنی کرسیاں کہ جس کو دیکھو پورے حرم میں کرسی سب آگے بیٹھا ہے. ارے پہلا ایک بھی چیئرمین نہیں نظر آتا تھا, اب پورے حرم میں چیئرمین نظر آنے لگے. یہ ان کی بدعت ہے. اے لوگوں, صرف انہی کو جس کی اجازت ہے کہ کرسی پر نماز پڑھ بیٹھ کر کے پڑھیں, جن کو زمین پر بھی بیٹھنا دشوار.
بے شک
اگر زمین پر بیٹھنا دشوار ہے تو کرسی لے لیں, کھڑے ہو کر کھلا ہو پر کہیں, رکو کریں اور سجدے کے لیے زمین پر بیٹھ. دوسرا طریقہ میں نے یہ دیکھا ہے مسجدوں میں, اس کی اصلاح کر دیتا ہوں. لڑکے آج کل اسٹیڈی بچے کرتے ہیں تو وہ ٹیبل بنتا ہے جی, اسی میں کرسی اور اسی میں ٹیبل. آج نمازیوں کے لیے بنا کر کے رکھا جاتا, سمجھتے ہیں اور ثواب کرتا, برا مت ماننا. بیٹھ کر کے اور سجدہ کس پر کرتے ہیں, اس تختے پہ. کہاں سے یہ ثابت ہے؟ بلکہ ہو بھی رہے گا, اگر کوئی چیز اٹھا کر کے اس پر سجدہ کرا تو سجدہ ہوگا ہی. سجدہ یا تو کرنا ہے تو زمین پر کر, اور اگر نہیں کر سکتا ہے تو اشارے سے کر. یہی نبی اکرم صلی اللہ علیہ وسلم نے طریقہ بتایا. تو آج کل کرسی پر ہو,
آپ یہاں چلی تھی تو
میں نے یہ بات کہہ دی, آج کل کرسی پر ہو بولیا جو ہلکا فرون پڑھو, بلا رب فلک بولو اللہ پڑھو, غلاموں سے میرا دل بھرا, غلاموں سے میرا دل ناچ, اور پہلے الحمد شریف. یہ ساری چیزیں پڑھ کر کے, اور حضور اکرم صلی اللہ علیہ وسلم کا یہی عمل تھا کہ آپ سیدھے دیکھتے اور اپنے پاؤں کو یوں کھڑا کر لیتے اور ہاتھ کو سینے پر رکھ کر دعا کی طرح پھیلا دیا کرتے, الحمد شریف پڑھتے, آیت الکرسی پڑھتے, بولیا ایھا الکافرون قل اعوذ برب الفلق قل اعوذ برب الناس, پڑھ کر اپنے ہاتھ میں پھونکتے, پھونک کر کے اپنے سر پر اور پورے بدن پر حضور اکرم صلی اللہ علیہ وسلم ہاتھ پھیر لیا کرتے ہیں, تاکہ تمہاری ساری کسل مندی اور سستی ختم ہو جائے, آرام کی نیند آئے, اور یہ جب تک سوتے نہ ہوتے انشاءاللہ شیطان کے وسوسے سے محفوظ. یہ کام ہم نے اچھے گدے کا انتظام کرتے, اچھے اوڑھنے کا انتظام کرتے, گروہ سے ہم کو یہ کار ٹاٹ پر سو, چٹائی پر لیٹو یا منہ کے گدے پر سو, لیکن مصطفیٰ کی سنت ہو, مصطفیٰ کا کلمہ اختیار کرو گے, سہمی ڈپریشن پہ پر یاد تم کو نجات عطا فرمائے گا, اور یہ پوری رات شیطانی وسوسوں سے محفوظ رہو گے. بلکہ حدیث میں آیا ہے کہ جو روزانہ آیت کرسی پڑھ کر کے سوتا ہے تو جس گھر میں اس نے آیت کرسی پڑھی ہے انشاءاللہ اس رات اس گھر میں چوری بھی نہیں. آج کل چوروں کا تو عالم کیا ہے, گھاٹا واقعہ ہے, خالی اپنی پکڑ پکڑ دیکھتی, نہ ناک نظر آتی ہے, نہ سر نظر آتا, پورا ڈھوپر تاٹو تاٹو بن کر گھر میں دن دھاڑے گھستے ہیں, لاکھوں کروڑوں لے کر چلے جاتے. رسول اکرم صلی اللہ علیہ وسلم کے طریقوں پر اگر عمل کرتے رہو تو انشاءاللہ تمہاری سمپتی بھی محفوظ رہے گی, شیطانی وسوسوں سے بھی محفوظ رہو گے, اور تمہاری یہ نیند تمہارے لیے باعث راحت بھی بنے گی اور آخرت کی نجات کا ذریعہ بھی بنے گی. سو رہا ہے ایک ایک سانس میں انشاءاللہ پروردگار عالم اس کی برکتیں رکھیں گے, رکھے گا, اس لیے کہ وہ برکت کے سائے میں سو. اور سونے کی بھی دعا یاد کر لینا, اور سو کر کے اٹھنے کی دعا یاد کر لینا. آپ اس سے پوچھے کیا ہے, میں نہیں بتاؤں, کیوں نہیں بتاؤں گا, جستجو کرو, اسے یاد کرو, اور سونے سے پہلے اور اٹھتے ہی وہ دعا پڑھ لیا کرو, انشاءاللہ پورے دن فریش مس رہو گے. اپنے بچوں کو بھی یاد کرو, اگر آپ یاد نہیں کرتے ہیں مولانا سے آ کر پوچھئے, ہندی میں گجراتی میں لکھواؤ, جو اسلام نے اپنی اچھائی کے راستے بتائے ہیں آج ان سب سے ہم چھوٹی چھوٹی باتوں سے غفلت کر رہے ہیں. رب فرماتا انت دین عند اللہ اسلام, بے شک اللہ کے نزدیک سب سے بہترین اچھا پسندیدہ دین اسلام. اس کی پسندیدگی کی وجہ کیا ہے, اس کا ہر عمل پسندیدہ ہے, قابل عمل ہے اور بہت آسان ہے. بخاری شریف میں آیا ہے حضور اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, حضرت ابو ہریرہ اس کی روایت کرتے ہیں, بخاری شریف کی آخری حدیث ہے, سرکار مدینہ صلی اللہ علیہ وسلم فرماتے ہیں, کبھی مقام حبیب قابل الرحمان خفیف لطان علی اللسان سخی لطان فی المیزان سبحان اللہ و بحمدہ سبحان اللہ. فرماتے حضور دو بول, دو کلمے, دو شرط اللہ کو بہت زیادہ پسند, کلے مطام حبیب مطام الی الرحمان, دو شرط ایسے ہیں جو رحمان کو بہت زیادہ بہت پسند ہے. ارے جو بولی رب کو پسند ہے, بولنے والا جب بولتا ہے تو رب اس کی زبان کو بھی پسند کرواتا ہے, اس کی شخصیت کو بھی پسند کرواتا ہے. اور پھر حضور فرماتے ہیں گھبرانا مت، وہ جو دو شبد ہیں پڑھنے میں زبان سے بولنے میں بالکل ایزی ہے اور آسان ہے، خفیف ادانے والے کے ساتھ زبان سے ادا کرنے میں بہت ایزی اور سرل اور آسان ہے۔ پھر ارشاد فرماتے ہیں مگر زبان پر تو آسان ہے اور کل قیامت میں سخی لگانے کے نظام، جب وہاں پر عمل کے ترازو میں اس کا ثواب تولا جائے گا تو بے انتہا بھاری بڑھ کا سوال ہوگا۔ اللہ تعالیٰ قیامت میں جو دو ترازو، ایک ترازو رکھے گا جس کے دو پلے ہوں گے، پلے ہی ہوتے ہیں، ایک پلہ دائیں اور ایک پلہ دائیں۔ ایک حدیث میں ہے تو حضور صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں یہ دونوں پلے کتنے بڑے بڑے ہوں گے، فرمایا اتنے بڑے ہوں گے کہ اگر ایک پلے میں زمین، پوری زمین، اور دوسرے پلے میں پورے آسمان کو رکھ دیا جائے تو ترازو کا پلہ بھرے گا نہیں، آسمان ایسا لگے گا کہ انگوٹھی کا چھلا اس میں پڑا، اور زمین ایسی نظر آئے گی کہ تمہارے انگوٹھی اور مٹی کا رنگ نظر آئے گا۔ اتنے بڑے بڑے لمبے چوڑے وہ پلے ہوں گے، آسمان اس کی چوڑائی اور لمبائی اور کشت کے نظر سامنے ایک انگوٹھی کا چھلا نظر آئے، یہ زمین ایک انگوٹھی کے برابر نظر آئے، اتنا وسیع وہ پلہ ہوگا۔ بولو اس پلے پر ہماری نیکیاں تھوڑی نہ، اتنی نیکی ہے تمہارے پاس، کتنے کنٹل ہو، چلو 1,00,000 کنٹل، زمین جس کو بھر نہ سکے اس پلے کو اے مسلمان کیا تمہاری نیکیاں بھریں گی، لیکن یہ کرم ہے اس دین کا جو اللہ کو پسندیدہ دین ہے۔ ان دین عند اللہ الاسلام، اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم ارشاد فرماتے ہیں ایک مرتبہ ایمان اور اخلاص کے ساتھ جب مسلمان کہتا ہے الحمدللہ تو ایک پلہ نیکیوں کا بھر، اور جب کہتا ہے سبحان اللہ تو دوسرا پلہ بھر۔ صرف ایک مرتبہ بولنے سے الحمدللہ اور سبحان اللہ میزان عمل کے دونوں پلوں کو نیکیوں اور ثواب سے بھرتے ہیں۔ تو آسمان اس پلے کو نہ بھر سکا، زمین اس پلے کو نہ بھر سکے، اے مسلمان تیری زبان پر اگر اخلاص کے ساتھ یہ کلمے ظاہر جاری ہو گئے، مصطفیٰ کی محبت کا وجہ اس میں اتنا پیدا ہوتا کہ میزان عمل کا اتنا بڑا کلمہ ثوابوں سے بھر جائے گا۔ یہ کرم ہے رحمت للعالمین کی غلامی کا، نبی کی غلامی کا یہ فضل ہے، یہ اس کا یہ نام ہے جو تمہیں عطا ہو رہا ہے۔ رسول اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں ثقیلتانِ فی المیزان، یہ دو بول بڑے ساری ہوں گے میزانِ عمل میں، اور وہ دو بول کیا ہے آگے ارشاد فرماتے ہیں سبحان اللہ وبحمدہ سبحان اللہ العظیم، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم۔ یہ ایک چھوٹا سا عمل ہے، بسم اللہ چھوٹا سا عمل ہے، آیت الکرسی کا عمل ہے چھوٹا سا عمل ہے، چھوٹا ہے لیکن ثواب بہت موٹا چھے، موٹو چھے، پوچھو نہیں، بہت بڑا ثواب ہے۔ اور رسول اکرم صلی اللہ علیہ وسلم نے فرمایا انہی میں سے یہ بھی ہے سبحان اللہ وبحمدہ سبحان اللہ، کیا ہے سب کو نہیں ہے تو یاد کر لو، کل پورا یاد کر کے آنا، ایک ایک آدمی کو کھڑا کر کے پوچھو سبحان اللہ وبحمدہ سبحان اللہ عظیم. ہمارے بزرگان دین اور علماء کرام فرماتے ہیں جو شخص صبح فجر کے بعد اس کلمے کو 100 مرتبہ یا 101 مرتبہ پڑھ لے گا پورے لاب و نقصان سے بچ
جائے.
نقصان نہیں ہوگا, دشمن نقصان پہنچانا چاہے گا نقصان نہیں پہنچا سکے. یہ سب تمام کیوں نہیں کرتے ہو؟ سارے بڑے بڑے کام کر لیتا ہے یار مسلمان. اے لوگوں, یہ چھوٹے چھوٹے کام بتا رہا ہوں جس کا ثواب اور فائدہ بہت بڑا ہے, بہت بڑا ہے. اسلام کے دامن میں کیسے کیسے گواہی پارے ہیں. ان دینا عند اللہ الاسلام, اللہ کے نزدیک یہ دین بڑا پیارا ہے, بڑا انوکھا ہے, بڑا اچھا ہے, بہت پسندیدہ ہے. اس پسندیدہ دین کے چھوٹے بڑے عمل کو اپنا لو, انشاءاللہ ہم بھی اللہ کے پسندیدہ بندوں میں شامل ہو جائیں گے. رب العالمین سیرت النبی کے صدقے میں ہم کو ان اعمال پر عمل کرنے کی توفیق عطا فرمائے. وما علینا الا البلاغ. کھڑے ہو کر صلاۃ و سلام.